यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। नेपालमा आज थप 9483 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमित 225 जनाको मृत्यु। कोरोनाबाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश। काठमाडौँ उपत्यकामा 15 दिन निषेधाज्ञा थप। नयाँ सरकार गठनका लागि पहल गर्ने नेपाली कांग्रेस पदाधिकारी बैठकको निर्णय र उत्तर भारतको गंगा नदी किनारमा कम्तीमा 40 वटा शव भेटियो। शव कोरोना संक्रमितको हुन सक्ने अधिकारीहरूको आशंका। अब समाचार विस्तारमा। नेपालमा आज 9483 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 21,316 नमूनाको परीक्षण गर्दा 9483 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज काठमाडौँमा 2,788, ललितपुरमा 602 र भक्तपुरमा 537 सहित काठमाडौँ उपत्यकामा मात्रै 3,927 जनामा संक्रमण पुष्टि भएको छ। आज रूपन्देहीमा 709, बाँकेमा 506, कास्कीमा 370, मोरङमा 350, दाङमा 265, झापामा 264 जना संक्रमित भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 4,13,111 पुगेको छ। आज विभिन्न मितिमा मृत्यु हुनेको थप संख्या सहित 225 जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ। यो सँगै हालसम्म नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या 4,084 पुगेको छ। हाल देशभर 97,008 जना सक्रिय संक्रमित रहेका छन्, जसमध्ये 1,084 जना आईसीयू र 290 जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशका 30 जिल्लामा 500 भन्दा बढ़ी र 18 जिल्लामा 200 भन्दा बढ़ी संख्यामा सक्रिय संक्रमित रहेका छन्। आज 5,225 जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म संक्रमण मुक्त हुने दर 75.5% रहेको छ। काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्लाधिकारीको आज बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई 15 दिन थप गर्दै जेठ 13 गतेसम्म पुर्याउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्लाधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभएको छ। यस्तै बैठकले किराना पसल, तरकारी पसल, फलफूल पसल र डिपार्टमेन्ट स्टोरहरू बिहान 10 बजेसम्म खोल्न दिने निर्णय गरेको, साथै राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य रोक्ने निर्णय बैठकले गरेको प्रमुख जिल्लाधिकारी भट्टराईले रेडियो नेपाललाई जानकारी दिनुभयो।
हामी काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्लाधिकारीहरू बसेर एउटा निर्णय गरेर जेठ 13 गते राति 12 बजेसम्मका लागि निषेधाज्ञा बढाइएको छ र निषेधाज्ञा अझै कडाइ गर्ने, जस्तो विवाह व्रत भन्दा 10 जनामा सीमित गर्नुपर्ने, त्यो चाहिँ घरैमा गर्नुपर्ने हो, पार्टी प्यालेस होटेलमा गर्न नपाइने, अत्यावश्यक सेवा बाहेका जिल्ला स्थित सबै सरकारी कार्यालयहरू बन्द, अत्यावश्यक खाद्य सामग्री बिक्री वितरण गर्ने ती पसलहरू चाहिँ 9 बजेको सट्टा 10 बजे कायम गरिएको छ। हामी नियमित रूपमा प्रभावकारी रूपले अनुगमन गरेर अझै कडाई गर्छौँ, तर शर्त हाम्रा सीमित स्वास्थ्यको मापदण्ड अपनाएर सीमित काम कुरो गर्ने जुन यसअघि दिएको छ, यसपालि पनि त्यसरी दिएका छन्। जस्तो सरकारी आयोजनाहरू बनाउने, त्यसको लागि राति सामग्री ओसार प्रसार गर्ने, अत्यावश्यक भए दिउँसो जिल्ला प्रशासनको पास लिएर गर्ने, अत्यावश्यक भएमा बाहेक सबै राति सामान ओसार प्रसार गर्ने, दिउँसो कार्य थलोमा लेबरहरू राखेर त्यो कामसँग सम्बन्धित मान्छेहरू राखेर काम गर्न पाउने यसअघिकै चाहिँ लागू गरेका छौँ।
कालीमाटी र बल्खुका तरकारी तथा फलफूल बजारमा बढ़ी भीड़ हुने गरेको पाइएकाले त्यहाँबाट खुद्रा बिक्री बन्द गरी होलसेल मात्र सञ्चालन गर्न दिने निर्णय भएको पनि प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो। सर्वोच्च अदालतले कोविड 19-बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बम कुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन तथा थप साधनयुक्त अस्पताल लगायत पूर्वाधार तत्काल तयार गर्न आज आदेश जारी गरेको हो। थप साधनयुक्त अस्पतालहरू सञ्चालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नुपर्ने समेतका समस्याहरूको समयमै सम्बोधन हुनुपर्ने अवस्था देखिएको उल्लेख गर्दै आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन र अस्पतालहरूमा बिरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्न सर्वोच्चले आदेश दिएको हो। नागरिकको जीवनसँग प्रत्यक्ष चासो राख्ने सरकार पक्षको प्रतिनिधित्व समेत हुने गरी एउटा कार्य समितिको निर्माण गरी समस्या समाधान प्रभावकारी ढंगले गर्न गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश पनि दिएको छ। कोरोना संक्रमणको महामारीबाट बचाउन परमादेशको माग गर्दै अधिवक्ता शैलेन्द्र प्रसाद अम्बेडकरले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। भारतमा उच्च दरले कोरोनाका संक्रमितहरूको संख्या बढ़दै गएपछि प्रदेश नम्बर दुईको नेपाल भारतको सीमा नाकामा विशेष कड़ाई गरिएको छ। विगतमा विवाह व्रतबन्ध जस्ता सामाजिक संस्कारहरूमा भारतीय नागरिकहरूको सहभागिताले संक्रमण फैलिएको भन्दै भारतीय नागरिकलाई प्रवेशमा रोक लगाइएको छ। जनकपुर स्थित संवाददाता अजय कुमार झाको रिपोर्ट।
भारतमा कोरोनाको महामारी उच्च दरले फैलिएपछि प्रदेश नम्बर दुईको सीमा नाकामा विशेष कड़ाई गरिएको छ। प्रदेश नम्बर दुईको 464 किलोमिटर खुल्ला सिमानामा सशस्त्र प्रहरीको निगरानी बढ़ाइएको छ। नेपाल सरकारले नेपाली नागरिकलाई प्रवेश गर्न दिनका लागि प्रदेश नम्बर दुईको 3 सीमा नाका मात्र खुल्ला गरेको छ। लुकीछिपी भारतीय नागरिक नेपाल प्रवेश गर्ने कतिको सम्भावना छ भन्ने जिज्ञासामा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला
सार्वजनिक सूचना गरेर धनुषाका सम्पूर्ण सीमाहरू आवाजावतका लागि बन्द गरिएको सूचना हामीले प्रकाशित गरिसकेका छौं। त्यो अन्तर्गत हामीले सुरक्षा निकायलाई स्पष्ट निर्देशन समेत दिइसकेका छौं र अहिले बोर्डर चाहिँ कम्प्लिट टाइट छ। हाम्रा कुनै पनि नाका वैधानिक रूपमा खुलेका छैनन् र हामीले स्पष्ट रूपमा अहिले धनुषाबाट आवाजावत गर्न कम्प्लिट रूपमा बन्द गर्ने भनेर निर्णय गरेका छौं र त्यसको प्रभावकारी कार्यान्वयन भइरहेको छ र आवाजावत भएको छैन भन्ने नै मलाई जानकारी छ।
खास गरेर विवाह व्रतबन्ध सहितको संस्कारहरूमा विगतका दिनहरूमा भारतीय नागरिक आएका कारणले नै धनुषा सहित प्रदेश नम्बर दुईका विभिन्न जिल्लाहरूमा कोरोनाको संक्रमण उच्च दरले बढ़ेको छ। अहिले भारतीय नागरिकलाई कुनै पनि सीमा नाकाबाट नेपाल प्रवेश गर्न दिइएको छैन। सीमाको सुरक्षा व्यवस्थाका बारेमा प्रदेश नम्बर दुईका सशस्त्र प्रहरी नायब महानिरीक्षक सीपी गौतम
इण्डियाबाट आउने भारतीय नागरिकहरूलाई अहिले प्रवेश दिएको छैन र सबै नाकाहरूमा हाम्रो जनशक्तिको अधिकतम जनशक्ति चाहिँ हामीले सीमा नाकामै परिचालित गरेका छौं र त्यसमा चाहिँ दिउँसो राति 24 घण्टा हामी फरवार्ड अपरेटिङ बेस खडा गरेर बसिरहेको अवस्था छ र अहिले उताबाट आवाज जावत हुने अब मान्छेहरू लुकीछुपी आउन खोज्छन् त्यसको लागि पनि हामीले निगरानी बढ़ाएर अहिले अदालतलाई हामीले पूर्ण रूपमा बन्द गरेको अवस्था छ।
कोरोनाका महामारीबाट जोगिने र जोगाउने दायित्व स्थानीय वासीको पनि रहेकाले विशेष सुरक्षा एवं सजगता आफै पनि अपनाउन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
उप प्रधानमन्त्री ईश्वर पोखरेलले काठमाण्डमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रूपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाइने बताउनु भएको छ। काठमाण्डको वसुन्धारामा सञ्चालन हुन लागेको राधास्वामी कोविड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टरको आज निरीक्षण गर्नुहुँदै कोविड 19 संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक समेत रहनुभएका पोखरेलले मुख्य सचिव डाक्टर शंकरदास बैरागी र काठमाण्डु महानगरपालिकाका प्रमुख विद्यासुन्दर साक्यलाई आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिनुभयो। नेपाललाई कोरोना विरूद्धको लड़ाईमा सघाउन बंगलादेशले औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। ढाकामा आज आयोजित कार्यक्रममा बंगलादेशका विदेश मन्त्री डाक्टर एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जाहिद मल्लिकले बंगलादेशका लागि नेपालका राजदूत डाक्टर वंशीधर मिश्रलाई औषधि तथा स्वास्थ्य सामग्री संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो। बंगलादेशले बेक्सिमको फर्माबाट उत्पादित 5,000 थान रेमडेसिविर सुई तथा पीपीई लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको ढाका स्थित नेपाली दूतावासले जनाएको छ। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज कोरोना भाइरस संक्रमणबाट निको भई अस्पतालबाट घर फिर्ता हुनुभएको छ। कोरोनाबाट संक्रमित भएपछि यही वैशाख 18 नर्विक इन्टरनेशनल अस्पतालमा भर्ना हुनुभएका नेता खनाल स्वस्थ भई आज डिस्चार्ज हुनुभएको हो। त्यस्तै कोरोनाबाट संक्रमित भई उपचार गराइरहनुभएकी पूर्व रानी कोमल शाहको स्वास्थ्यमा लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ। नर्विक इन्टरनेशनल अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्षबाट साइयामा सारेर उपचार भइरहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल र पूर्व अधिराज कुमारी प्रेरणा शाह कोरोना संक्रमण मुक्त भइसक्नु भएको छ। पूर्व राजा शाह दम्पति सहित परिवारका तीनैजना नर्विक इन्टरनेशनल अस्पतालमा उपचाररत हुनुहुन्छ। कर्णाली प्रदेश सरकारले नयाँ भेरिएण्ट सहितको कोविड 19 को रोकथाम नियन्त्रण उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका 120 जना कर्मचारीलाई करारमा नियुक्ति दिएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा लुकाई छिपाई अवैध रूपमा अक्सिमिटर बिक्री वितरण गर्ने 7 जना पक्राउ परेका छन्। बिलबिजक नभएको निर्माण कम्पनीको नाम ठेगाना र बारकोड समेत नभएको न्यून गुणस्तरको अक्सिमिटर बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। उनीहरूबाट 865 थान अक्सिमिटर बरामद भएको र पक्राउ परेका 7 जनालाई कानूनी कार्यवाही अघि बढ़ाइएको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहरले प्रभावित जुम्लाको हिमा गाउँपालिकाका प्रत्येक ओडामा स्थानीय जनप्रतिनिधि परिचालन गरेर संक्रमितहरूको अवस्था बारेमा जानकारी संकलन गर्ने तथा आवश्यक व्यवस्थापन गर्ने कार्य हुँदै आएको छ। संवाददाता सागर परियारको रिपोर्ट।
टोलटोलमा गएर कोरोना विरूद्ध सचेत गराउने, बाहिरबाट आएका नागरिकको तथ्याङ्क राख्ने लगायतका काम जनप्रतिनिधिहरूले गरिरहेका छन्। गाउँ गाउँमा कोरोना रोकथामका लागि गरिएका गतिविधि बारे बताउँदै हिमा गाउँपालिका 5 का वडा अध्यक्ष नन्द बहादुर रावत।
अब हामीले सन्देश दिने के गरेछ भने साबुन पानी राम्रोसँग गर्ने, दूरी कायम गर्नु होला र घरभित्रै पनि एकदम कहीँबाट बाहिरबाट कोही व्यक्ति छोराछोरी आफ्नो तिनलाई सजग राख्नु होला भनेर हामी भनिरहेका
छौँ। नाङमा गमगढी सड़कको प्रवेशद्वारमा पर्ने हिमा गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरी सञ्चालनमा ल्याएको छ। साथै पालिकामा आउने सेवा गराएको नियमित स्वास्थ्य जाँच गराउनेदेखि सम्पूर्ण स्वास्थ्य संस्था, सुरक्षाकर्मी र स्वास्थ्य कर्मीलाई मास्क, सेनिटाइजर, पीपी सेट लगायतका अन्य स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ भने 5 बेडको कोविड अस्पताल र 20 बेडको अस्थायी आइसोलेसन समेत तयारी अवस्थामा राखेको हिमा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रतन बहादुर रावतको भनाइ छ।
गाउँपालिका स्थित एउटा हामीले हेल्थ सहायता डेस्क हामीले स्थापना गरेका छौँ। त्यहाँ आउने सेवा गराएलाई हामी हामीले जाँच्ने गरेका छौँ। 3 वटा प्रहरी चौकीलाई हामीले यो मास्क सेनिटाइजर वितरण गरेका छौँ र यो पालिका स्तरमा कोविड अस्थायी अस्पताल 5 बेडको प्रथम स्वास्थ्य केन्द्रमा स्थापना गरेका छौँ। 20 बेडको अस्थायी आइसोलेसनको लागि पनि हामी तयारी अवस्थामा राखेका छौँ।
विगतको जस्तो नाकामा खटिने, भिडभाड गर्ने भन्दा पनि यसपालि हिमा गाउँपालिकाका 28 वटै गाउँमा को नयाँ मान्छे आयो, कहाँबाट आएको हो, कति आए, उसको अवस्था के छ भन्ने तथ्याङ्क संकलन गर्न र नागरिकलाई कोरोना संक्रमण विरूद्ध सचेत गराउन हिमाका 28 वटै गाउँमा जनप्रतिनिधि खटिएको हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर साईले बताउनुभयो।
विदेशबाट आउने, भारतबाट आउने, अन्य मुलुकबाट आउने र अथवा तल नेपालगंजबाट आउनेलाई तिनको निगरानी कसरी गर्ने, तिनको लेखाजोखा कसरी गर्ने भन्ने कुरामा हाम्रो 28 वटा गाउँ छ। 28 वटा गाउँमा 28 वटा हामीले जनप्रतिनिधिलाई खटाएका छौँ।
अक्सिजन सिलिण्डर र चिकित्सकको अभावले जुम्लाका अस्थायी कोविड अस्पताल र आइसोलेसन प्रयोगविहीन अवस्थामा छन्। त्यसैले जुम्लाका 8 स्थानीय तहका जनप्रतिनिधि गम्भीर भएर कोरोना रोकथाम र नियन्त्रण जुड्न जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त
रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
विश्रामपछि अब बाँकी समाचार। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत गुमाउनु भएपछि नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ। पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको आज सभापति शेरबहादुर देउवा निवास बुढा नीलकण्ठमा बसेको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभए अनुसार संविधानको धारा 76 को उपधारा 2 बमोजिम कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि सम्पूर्ण रूपमा लाग्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। बैठकले नयाँ सरकार गठनका लागि नेकपा माओवादी केन्द्रको समर्थन रहेको र जनता समाजवादी पार्टी नेपालको पूर्ण समर्थनका लागि पहल जारी गर्ने निर्णय गरेको छ। प्रतिनिधि सभामा विश्वासको मत अस्वीकृत भएसँगै राष्ट्रपतिले सोमबार नेपालको संविधानको धारा 76 को उपधारा 2 बमोजिम 2 वा 2 भन्दा बढ़ी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीका लागि यही वैशाख 30 गते साँझ 9 बजेभित्र दावी पेश गर्न आह्वान गर्नुभएको थियो। बहराइनको राज परिवारका सदस्य सहितको टोलीले आज बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ। राज परिवारका सदस्य 12 जना तथा 36 जना नेपाली सम्मिलित टोलीले आज बिहान 5 बजेर 30 देखि 6 45 समयमा सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो। यो अहिलेको सिजनको पहिलो अनुमति प्राप्त सगरमाथाको आरोहण दल हो। आमाप्रति श्रद्धा भक्ति प्रकट गर्दै आज मातातीर्थ औंसी मनाइएको छ। मातातीर्थ औंसीका दिन आमाप्रति कृतज्ञता व्यक्त गर्न आज आमा हुने छोराछोरीले मान मर्यादा र सम्मानका साथ फलफूल मिठाई खुवाई गच्छी अनुसार वस्त्र आभूषण आदि दिने गर्दछन्। भगवान विष्णुले मातृवियोगबाट विह्वल भएको व्यक्तिलाई मातातीर्थ कुण्डमा स्नान गर्न लगाई दिवंगत मातालाई दर्शन गराएको मान्यताका आधारमा हरेक वर्ष काठमाडौँको थानकोट स्थित मातातीर्थ कुण्डमा आमा नहुनेहरूले फलफूल र खाद्यान्न आदि चढ़ाउने परम्परा पनि रहेको छ भने तर यस वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण प्रभावित भएको छ। मर्स्याङदी नदीमा ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ। चितवनको मुगलिनबाट तनहुँको आबुखैरेनीतर्फ जाँदै गरेको ट्रक आबुखैरेनी गाउँपालिका चार ऐना पहरा स्थित आपचौर घुम्तीबाट करिब 100 मिटर तल खसेर भएको दुर्घटनामा परि बागलुङ गलकोट आठ पचुवा निवासी जय कडेल र मीन कडेलको मृत्यु भएको हो। घटना रातिको समयमा भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल सिन्हाले जानकारी दिनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका एक स्थित सड़क खण्डमा ट्रकको ठक्करबाट साइकलमा सवार दम्पतिको मृत्यु भएको छ। ट्रकको ठक्करबाट कंकालिनी नगरपालिका एक भारदह भलुवा निवासी 50 वर्षीय सत्यनारायण मण्डल र उहाँकी 45 वर्षीय पत्नी सुनिता देवी मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अनियन्त्रित भएर ट्रकले मण्डल दम्पती सवार साइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक नरेश सिंहले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। उत्तर भारतमा गंगा नदीको किनारमा कम्तीमा 40 शव फेला परेको त्यहाँका अधिकारीहरूले बताएका छन्। कसरी ती शव नदी किनारमा पुगे भन्ने विवरण स्पष्ट भइसकेको छैन तर स्थानीय संचार माध्यमहरूले ती कोविड बिरामीहरूको शव हुन सक्ने जनाएका छन्। भारतको उत्तर प्रदेश तथा बिहार राज्यको सीमानामा नदी किनारमा ती शव फेला परेका हुन्। स्थानीय संचार माध्यमले 100 शव फेला परेको र तीनको अवस्था हेर्दा कैयौं दिनदेखि ती नदीमा बगेको हुन सक्ने जनाएका छन्। स्थानीय अधिकारीहरूले ती शव उत्तर प्रदेशबाट बगेर आएको हुन सक्ने आशंका गरेका छन्। दाउराको अभाव तथा अन्तिम संस्कारको बढ़दो खर्चले गर्दा कतिपय परिवारहरू शवलाई सोझै नदीमा हालिदिन बाध्य भएका हुन सक्ने आशंका गरिएको छ। भारतमा कोविड 19 का कारण 2,42,000 भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन्। रसियाको कजना शहरस्थित एक विद्यालयमा आज भएको गोली प्रहारमा 7 बालबालिका र 1 शिक्षक सहित 8 जनाको मृत्यु भएको छ। घटनामा अन्य 20 जना विद्यार्थी घाइते भएको बताइएको छ। प्रहरीले 19 वर्षीय युवकलाई गोली प्रहारमा संलग्न भएको आशंकामा पक्राउ गरेको बीबीसीले जनाएको छ। विश्व समुदायले इजरायल र प्यालेस्टाइन बीच हिंसा भड्किएको भन्दै त्यहाँ शान्तिको लागि आह्वान गरेका छन्। अमेरिका युरोपेली संघ तथा बेलायतले इजरायल र प्यालेस्टाइनीलाई जतिसक्दो छिटो तनाव कम गर्न अनुरोध गरेका छन्। प्यालेस्टाइनी सेनाले जेरूसेलममा गैराती रकेट हमला गरेपछि दुई देश बीचको हिंसा भड्किएको हो। त्यसको प्रतिक्रिया स्वरूप इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण गरेको थियो। उक्त आक्रमणमा 9 बालबालिका सहित 22 जनाको मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। अब आर्थिक समाचार।
सुदूरपश्चिमको प्रमुख पर्यटक स्थल खप्तर जोड्ने सिलगढ़ी झिंगराना सड़कमा कालोपत्रको काम शुरू गरिएको छ। उक्त सड़क कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरू गरेसँगै अहिले कालोपत्र गर्ने काम शुरू भएको हो। सिलगढ़ीबाट ओखरबोट हुँदै ओसायल बगले खण्डमा पहिलो ठेक्का अन्तर्गत सड़क कालोपत्रको काम शुरू गरिएको र बाँकी काम पनि चाँडै शुरू हुने इन्जिनियर राजेन्द्र चौधरीले जानकारी दिनुभयो। कोरोना संक्रमणको जोखिममा पनि स्वास्थ्य मापदण्ड अपनाएर निर्माण कार्य गरिरहेको निर्माण कम्पनी सीएबी कन्स्ट्रक्सन प्राली जावलाखेलले जनाएको छ। खप्तर जोड्ने सड़क निर्माण समयमा नै सम्पन्न हुन सके खप्तर पुग्न पर्यटकलाई निकै सहज हुनेछ। भरतपुर महानगरपालिका 10-24 कोठीमा रहेको प्राइम कमर्सियल ब्याङ्कमा आग लागि हुँदा 40 लाख रूपियाँ बराबरको क्षति भएको छ। सोमबार साँझ 81 आग लागि हुँदा अनुमानित 40 लाख रूपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका अनुसार आग लागिबाट बैंक नजिकमा रहेका कम्प्युटर प्रिन्टर फोटोकपी मेसिन फर्निचर लगायत आन्तरिक सजावटका सामान जलेर नष्ट भएको हो। विद्युत चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। लमजुङमा गण्डकी प्रदेश सरकारद्वारा सञ्चालन गरिएका खानेपानी आयोजना मध्ये 15 आयोजना सम्पन्न भएका छन्। बेसी सहर नगरपालिका 8 रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खा इकाई कार्यालय लमजुङद्वारा सञ्चालन भएको 50 आयोजना मध्ये 15 काम सकिएको हो। संघीय सरकारबाट हस्तान्तरण भएका सशर्त अनुदानका 25 योजना मध्ये 9 आयोजना समेत सम्पन्न भइसकेको छ। बाँकी अन्य निर्माणाधीन आयोजना समेत अन्तिम चरणमा पुगेको इकाई कार्यालयका प्रमुख इन्जिनियर शम्भुराज खनालले जानकारी दिनुभयो।
आर्थिक समाचारमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब मौसम। आज राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश एक बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै प्रदेश एक दुई र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भोलि देशको भूभागमा सामान्यदेखि पूर्ण र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेश गण्डकी र बागमतीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 24.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.4 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 25.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.8 डिग्री सेल्सियस, वर्षा 8 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.9 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर र दिपालको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.9 डिग्री सेल्सियस र वर्षा 0.3 मिलिमिटर रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपालमा आज थप 9483 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमित 225 जनाको मृत्यु। कोरोनाबाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश। काठमाडौँ उपत्यकामा 15 दिन निषेधाज्ञा थप। नयाँ सरकार गठनका लागि पहल गर्ने नेपाली कांग्रेस पदाधिकारी बैठकको निर्णय र उत्तर भारतको गंगा नदी किनारमा कम्तीमा 40 शव भेटियो, शव कोरोना संक्रमितको हुन सक्ने आशंका। हवस्त, साँझ 7 बजेको समाचार पूरा भयो। 8 बजे अंग्रेजी भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।